تفسیر سورت مزمل، مکی سورت ہے، آیات 20، رکوع 2، الفاظ اور کلمات کی تعداد 275، حروف 888. سورت مزمل کا نام جو ہے اس کی پہلی آیت سے لیا گیا ہے، المزمل، اور اس کو اس سورت کا نام قرار دیا گیا ہے. یہ علامتی نام ہے. سورت مزمل اور اس کے ساتھ مدثر، یہ دونوں سورتیں جو ہیں نا، یہ جڑواں ہیں. سمجھ لیں کہ وہم جو ہے وہ ہم رنگ ہیں، ہم مزاج ہیں. اور توام، توام کسے کہتے ہیں؟ جو جڑی ہوئی ہوتی ہے نا، اور بالکل مکی دور کے ابتدائی زمانے کی نازل شدہ سورتوں میں سے ہیں. اور ابتدائی دور میں جب رسول اللہ صلی اللہ علیہ وسلم نے دعوت دینی شروع کی، تو اہل مکہ کی، اور خاص طور پر جو مکہ کے امیر اور سردار تھے، ان کی مخالفت نے شدت اختیار کی، جس سے رسول اللہ صلی اللہ علیہ وسلم بہت متفکر، مغموم، افسردہ رہنے لگے. اور آپ خود ہی سوچیں کہ کوئی شخص اچھا کام کر رہا ہو، نیکی کا کام، اور ہو اللہ کا رسول، اخلاص کے ساتھ بلا معاوضہ، اور سوسائٹی اور معاشرے کے لوگ اس کو تیرو نشتر، طنز اور تان اس کا جو ہے وہ ہدف بنا لیں، تو انسان جو ہے وہ اپنے ہی ماحول میں، اپنے ہی لوگوں میں، اپنے ہی رشتہ داروں میں، اپنے ہی دوست احباب میں بیگانہ بن جائے اور ایک سوالیہ نشان بن جائے. تو آپ ذرا محسوس کریں کہ ایسے شخص کے غم اور الم کا کیا حال ہوگا. تو اس صورت سے اندازہ ہوتا ہے کہ ایک طرف تو جو دعوت دینے والا ہے، داعی اللہ، اس کو جو ہے وہ اللہ تعالیٰ تسلی دے رہے ہیں. دوسری طرف جو ہے داعی سے یہ کہہ رہے ہیں کہ آپ کو اپنا کام کرتے چلے جانا ہے، دعویٰ کرنا ہی ہے کتنی ہی مشکلات کیوں نہ ہو. تیسری طرف جو ہے وہ بڑی اہم بات جو سامنے رکھی جا رہی ہے کہ جو دعویٰ کرنے والے ہیں نا، ان کو ان کا ایک کردار ہوتا ہے، تو ان کو اپنا دایانہ کردار جو ہے نا، ان اپنے اندر پیدا کرنا چاہیے. تو پھر پوری سورت کا نچوڑ کیا سامنے آیا کہ دعویٰ کرنے والوں کے اوصاف، ان کی صفات، اور تیسری بات یہ کہ مخالفت کے باوجود جو ہے یہ کام کرنا ہے. سورت مزمل، اس کے جو دو رکوع ہیں تو دونوں کے الگ الگ مضمون ہیں، اور الگ الگ زمانے میں یہ نازل ہوئے ہیں، اور بلکہ جو ہے وہ پہلا رکوع جو ہے، کہتے ہیں کہ دوسرے رکوع سے تقریباً 1 سال یا 8 مہینے یا 16 مہینے پہلے نازل ہوا، اور دوسرا جو ہے وہ اس کے بعد میں نازل ہوا. یا ایہا المزمل، یا اے ایہا. اب آپ دیکھ لیجئے کہ ایو کون سا، جون سا، کون، کیسا، کس طرح، ایسے استعمال ہوتا ہے نا ایو. تو ہاں جو ہے یہ حرف تنبیہ ہے. تو یا کیا ہے؟ حرف ندا. جیسے کسی کو پکارنا ہو تو آپ کہتے ہیں نا اے، تو عربی میں کہا جاتا ہے یا. اور ہاں جو ہے وہ کیا ہے؟ جیسے ایسا حرف تنبیہ جو ملانے کے لیے آتا ہے. کس کو ملانا ہے؟ ایک طرف حرف ندا ہے اور دوسری طرف منادا. منادا کیا ہوتا ہے؟ جس کو پکارا جائے، جس کو آواز دی جائے. تو منادا یہاں پہ ہے المزمل. تو المزمل یعنی جو منادا ہے، جب معرف باللام ہو. معرف باللام کا کیا مطلب ہے؟ یہ الف لام اس کے شروع میں ہو. تو جب منادا جو ہے معرف باللام ہو، تو حرف ندا اور منادا کو ملانے کے لیے پھر ہا آتا ہے. یا ایہا المزمل، اے مزمل. یہاں پہ یہ بات بھی آپ یاد رکھیں کہ عام طور پہ لوگ اس کو مزمل پڑھتے ہیں، مزمل، لیکن مزمل نیم کی تشدید کے ساتھ ہے. यहाँ पे जो है वो मुजम्मिल मीम पर भी तशदीद है, जो दूसरा वाला मीम है, और उससे पहले जो जे है जे पर भी तशदीद है। तो जे और मीम दोनों पर तशदीद है, तो कैसे पढ़ेंगे? मुजम्मिल, सही नाम मुजम्मिल। और असल में ये मुतजम्मिल था, ता को जे से बदल दिया गया और जे जे में इसका इतगाम हो गया, जा का जा में इतगाम हो गया और इस तरह मुजम्मिल बन गया। जैसे मुताहिर जो है, मुताहिर जो है मुताहिर बन जाए, तो या अय्युहल मुजम्मिल, ए कपड़ों में लिपटने वाले। अब हम ये देख लेते हैं कि इसके मानी क्या है अरबी लुगत में। कपड़े में अपने आप को लपेट लेना, वैसे तो देखेंगे वस्तगशाउ, उन्होंने अपने आप को कपड़ों में लपेट लिया अहले मक्का ने, वो भी था, तो वो पहला दर्जा है। और फिर तीसरा दर्जा है ज़े मीम लाम, कपड़े में लपेटना, अपने आप को छुपाना। क्यों? किसी डर, कमजोरी या बददिली की वजह से कपड़ा ओढ़ लेना। या अय्युहल मुज़म्मिल, ए कपड़ों में लिपट जाने वाले, ए अपने आप को कपड़ों में लपेट लेने वाले। अब आप देखें कि मुफस्सरीन ये कहते हैं कि एक तरफ तो ये कि रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम अहले मक्का की जो तीरो निश्तर वाली बातें, उनकी मुखालफत, उनका सताना, उनका आपको साहिर, काहिन, मजनू और दीवाना कहना, ये बातें आपको बहुत गमजदा करती थी, तो आप आकर चादर लेकर लेट गए। कभी ऐसा होता है ना कि इर्द गिर्द जब मुखालफतों का तूफान होता है तो दिल चाहता है किसी से भी बात ना करें। कल एक औरत से बात हो रही थी तो कह रही थी कि किसी से बात करने को दिल नहीं चाहता, बड़ी परेशान हूं ना, बस दिल लग ही नहीं रहा किसी चीज में। तो फिर क्या होता है कि इंसान खामोश हो जाता है। दूसरी बात क्या बताई जाती है कि रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम जो थे वो अपने आप को कपड़े में लपेट कर रह गए। रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने अपने आप को कपड़ों में कब लपेटा? तो आपको जो वही जब आप पर नाजिल की गई, तो नजूले वही के जो मराहिल हैं वो भी आपको याद होंगे कि जब वही नाजिल होनी शुरू हुई तो रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम उस वक्त भी जो थे उन्होंने क्या कहा था हजरत खदीजा रजी अल्लाह अन्हा से, जम्मे लूनी कि मुझे उड़ा दो, मुझे जो है वो कपड़ा जो है वो दे दो कि मैं उसमें अपने आप को लपेट लू ना। तो बहुत ज्यादा आप पर एक खौफ की, डर की कैफियत जो थी वो तारी थी। फिर अब यहां पर जो है कहते हैं कि अल्लाह ताला ने रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम को बहुत मोहब्बत से मुखातिब किया है। कैसे मोहब्बत से मुखातिब किया है? कि लोगों की बातों ने आपको जब गमगीन आदमी बना दिया, या वही जो है इतनी बड़ी जिम्मेदारी थी, वही का नजूल जो था वो क्या था? एक भारी जिम्मेदारी थी। एक तरफ उसका नजूल ही आप पर पसीने आने लग जाते थे, आपको पसीने आते थे, दूसरी तरफ मक्का वालों तक वही पहुंचाना जो लेने की बजाय जो है वो आपके दुश्मन बनते जा रहे थे। तो अब इस मौके पर जो है मोहब्बत के साथ अल्लाह ताला ने रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम से कहा, या अय्युहल मुज़म्मिल, कि ए कपड़े लपेट कर सोने वाले, तुमने कपड़े क्यों लपेट लिए? और ये ऐसे ही है जैसे कि प्यार से किसी को पुकारा जाता है। कहते हैं रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने एक दफा हजरत अली रजी अल्लाह अन्हु को कहा था, हजरत अली रजी अल्लाह अन्हु की हजरत फातिमा रजी अल्लाह अन्हा से आपस में थोड़ी उनकी कशीदगी हो गई, थोड़ी आपस में नाराजगी हो गई। हजरत अली रजी अल्लाह अन्हु घर को छोड़कर मस्जिद में आ गए और वहां आकर जो थे आप ऐसे ही मट्टी पे जमीन पर लेटे हुए थे। रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम को जब इस वाक्य का पता चला हजरत फातिमा रजी अल्लाह अन्हा से या किसी से, तो आप हजरत अली रजी अल्लाह अन्हु को ढूंढने लगे। और फिर ढूंढते हुए आप जो है मस्जिद में आए और आपने हजरत अली रजी अल्लाह अन्हु को देखा कि वो जो है वो नीचे लेटे हुए मट्टी जो में लिथड़े हुए हैं। तो उस वक्त आपने कहा, तुम या अबा तुराब, ए मट्टी में लिपटने वाले, ए मट्टी में लिथड़े हुए उठ खड़ा हो। तो कौन? उठ जा। कौन? या अबा तुराब। तो ये क्यों कहा आपने? ये भी मोहब्बत से कहा, और ये सही बुखारी की रवायत है। और हजरत अली रजी अल्लाह कहते हैं कि मेरे जितने भी अलकाबात हैं मुझे उनमें से ये सबसे ज्यादा पसंद है कि अल्लाह के नबी ने इतनी मोहब्बत से कहा, जैसे मोहब्बत से कि उठो ए मट्टी में, अपने आप को मट्टी में डाल लेने वाले या लथेड़ लेने वाले। इसी तरह हजरत हुजैफा रजी अल्लाह अन्हु को भी जो है आपने कहा था कुम या नूमान, ए बहुत ज्यादा सोने वाले अब उठ जा नूमान। तो हजरत हुजैफा रजी अल्लाह अन्हु जो जिनको क्या कहा जाता है, राजदाने रसूल। फिर इसी तरह जो है वो आपने एक दफा मस्जिद नबी में थे फजर से पहले तहज्जुद के वक्त, तो एक शख्स आया था और मोटी खुरदरी चादरों में लिपटा हुआ, तो उस वक्त भी रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने क्या कहा था, या जल बजदैन, ए दो मोटी चादरों में लिपटे हुए। तो किसी शख्स को उसकी जाहिरी हालत के लिहाज से जो है वो पुकारना मोहब्बत की अलामत है, तवज्जो की अलामत है, शफकत की अलामत है। तो यहाँ पे जो है वो अल्लाह ताला ने मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम को बड़ी मोहब्बत से जो है वो पुकारा है। तो दो बातें हमारे सामने आई, एक बात तो ये कि अगर अहले मक्का की बातों से आपको तकलीफ पहुंची और आप कपड़ा लपेट कर लेट गए हैं, तो ये कि इसका ये नहीं मतलब कि बातें सुनकर फिर लेट जाया जाए, फिर भी उठना है, काम तो करना है। और दूसरी बात क्या है कि रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम को अल्लाह ताला ने बहुत मोहब्बत से पुकारा और लतीफ अंदाज में पुकारा और कहा क्या कि अब जो है वो टांगे फैलाकर सोने के दिन गुजर गए, अब बेफिक्री के दिन बीत चुके, अब तो आप पैगंबर बनाए जा चुके। बाज़ औक़ात ऐसा भी है ना कि अल्लाह ताला ने रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम को जब पुकारा तो या अय्युहन नबी या अय्युहर रसूल, तो उस नाम से नहीं पुकारा बल्कि उसकी बजाय जो है कि ये जो चादरों में अपने आप को लपेट लेना, इससे जो पुकारा, तो इसका मतलब ये है कि अल्लाह रब्बुल इज्जत रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम से ये कह रहे हैं कि एक तरफ के आप लोगों की बातों पे परेशान ना हो और दूसरी तरफ इनकी बातों पर परेशान होकर आपने ये फिक्र और गम की जो चादर अपने ऊपर लपेट ली है, तो अब ये मतलब नहीं है कि आप चादर लपेट कर लेट जाएं, फिर करें क्या, फिर अल्लाह के अहकामात जो हैं वो उनको पूरा करें, फिर क्या करें कि अल्लाह से अपना ताल्लुक मजबूत करें। क्योंकि जब गम होता है, जब तकलीफ होती है, तो क्या करना चाहिए, अल्लाह की तरफ रुजू करना चाहिए। या अय्युहल मुज़म्मिल, ए चादर में लिपटने वाले, ए कपड़े में लिपटने वाले और सोने वाले, कुम लैला, तो अब असल बात सामने आ रही है कि कुम खड़ा हो जा, कयाम कर, तो यहाँ पे कयाम सलात मुराद है, कुम लैला के रात को खड़ा हो, इल्ला कलीला मगर थोड़ा। तो रातों को लोग क्या करते हैं, चैटिंग करते हैं, मूवीज देखते हैं, नाइट क्लब में जाते हैं, या जो है वो गप शप चोरी डाका खुराफात बुराई के काम करते हैं। रात वैसे तो सोने के लिए है, लेकिन जब उठा जाए तो क्या करना है, फिर अल्लाह की इबादत करनी है। कुमिल लैला, आप खड़े हो जाएं रात के वक्त, इल्ला कलीलन मगर थोड़ा। अब ये नहीं कि सारी रात खड़े रहें, तो कलीला जो है इल्ला इस्तस्ना आया है ना, तो इस्तस्ना किसके लिए है, कलीलन थोड़ा, तो गोया के कम वक्त आप जो है वो उठे रहें। अच्छा कितना हो वो कम वक्त, निस्फाहू उसका आधा। ये जो आपने रात को जागना है, अल्लाह की इबादत करनी है, तो उसका निस्फ आप कर लें, या फिर अविन कुस मिनहू, या इसमें से कमी कर दें। नक्स के मानी क्या होते हैं, के वक्त में या किसी मिकदार में कमी कर देना। तो ये जो वक्त है इसमें आप कमी कर दें, कितनी, कलीला थोड़ी। अब यहां पे भी आप देखें कि ये दोबारा इस्तस्ना आ गया है, कलीला इस्तस्ना के तौर पे आया, पहले इल्ला के बाद कलीला था ना, इल्ला हरफे इस्तस्ना है ना, अब यहां पे फिर कलीला आ गया। तो ये इस्तस्ना किस लिए आया, वक्त वक्त कम कर दें और जो उसकी मुद्दत है ना रात की जागने की, उसको कम कर दें। अच्छा अब पहले कहा कि रात के वक्त उठकर खड़े हों और इबादत करें, फिर कहा कि उस आधा कर लें, गोया कि आधी रात, फिर कहा कि उसमें कुछ कमी कर लें, कि आधी रात में से कुछ कमी कर लें, कितनी कमी करनी है, थोड़ी सी कमी कर लें, तो गोया के कुल रात के टाइम को दो हिस्सों में तकसीम कर लें, आधा सोएं और आधा जागें। फिर कहा कि नहीं, इसमें कमी कर लें। अब कमी करेंगी तो क्या होगा, वन थर्ड कर लें, वन थर्ड कर लें, ठीक है। अब कहा जा रहा है कि औजिद अलैही, या इस पर कुछ इजाफा कर लें। अब इजाफा करेंगे तो क्या, इसका ये मतलब है कि जो ये भी हो सकता है कि वन थर्ड सोया जाए तो दो थर्ड जागा जाए, ये भी हो सकता है कि जैसे आधी रात जो है इसमें से जो है वो थोड़ा सा आप ऊपर कर लें, थोड़ा और जरा ऊपर कर लें। तो अब यहां पर जो है मुफस्सरीन ये कहते हैं कि जो चीज इसमें नुमायां करके रखी गई कि असल बात ये है कि असल चीज आधी रात है, कि आधी रात को बुनियाद बनाया गया। कुमिल लैला इल्ला कलीलन निस्फाहु, तो निस जो है ना, निस को सामने रखकर कहा कि या इससे थोड़ा कम कर लो या थोड़ा इस पर जो है वो बढ़ा दो। तो दो मानी बयान किए जाते हैं कि रात नमाज में खड़े रहकर गुजारो और इसका कम हिस्सा सोने में सरफ करो। दूसरे मानी ये है कि पूरी रात नमाज में गुजार देने का तुमसे मुतालबा नहीं है, बल्कि आराम भी करो और रात का एक कलील हिस्सा इबादत में भी सरफ करो। जैसे सूरत दहर की आयत 26 में भी जो है वो ये बात कही गई है कि वमिनल लैलि फसजुद लहु वसब्बिहु लैलन तवीला, कि रात को अल्लाह के आगे सज्दा रेज हो और रात का तवील हिस्सा उसकी इबादत में जो है वो गुजार दो। तो कुल बात का फिर क्या हमारे सामने खुलासा आया कि निस्फ जो है निस्फ कर लो, तो या उससे थोड़ा कम या थोड़ा उससे ज्यादा। अगर आप कम करेंगे तो एक सुल्स हो जाएगा, और अगर आप ज्यादा करेंगे तो दो सुल्स हो जाएगा। सुल्स किसे कहते हैं, तिहाई को। तो अल्लाह ताला ने रात को कयाम फरमाने का हुक्म दिया और मिकदारे वक्त में तीन सूरतें जो थी वो बताई। पहली सूरत क्या है, आधी रात। दूसरी सूरत क्या है, वन थर्ड। तीसरी सूरत क्या है, टू थर्ड। और क्यों कहा कि इतना के इतना कर लो, इतना कर लो, इतना। मुफस्सरीन कहते हैं कि असल में उस जमाने में जो है वो घड़ी तो होती नहीं थी, और जो है वो सही से औकात का अंदाजा तो हो नहीं सकता था। तो अब जो है, अब अंदाजे से करना है तो प्यारे रसूल सल्लल्लाहु अलैहि वसल्लम परेशान ना हो, तो थोड़ा कम हो सकता है, थोड़ा ज्यादा हो सकता है, और आपको इख्तियार दे दिया गया। तो जब कहा कि एक तरफ कहा कि उठो और इबादत करो, दूसरी तरफ मिकदारे वक्त की तशरीह की गई, तीसरी तरफ आपको ये इख्तियार भी दे दिया गया कि कम भी कर सकते हैं, ज्यादा भी कर सकते हैं, काबिले तरजीह वैसे आधी रात है, उसी को मयार करार देकर जो है वो कमी बेशी का आपको इख्तियार दिया गया। अच्छा, अब रात को उठकर ये क्या है, ये दरअसल जो है वो अल्लाह की इबादत है। ये क्या है, ये है तहज्जुद, तहज्जुद पढ़ना। और रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, आधी रात कयाम करें या तिहाई रात या दो तिहाई रात, रातों को नमाज में कयाम करना, जिसे नमाज तहज्जुद कहते हैं, उम्मत के लिए सुन्नत है, अफजल है। लेकिन रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम को इसका जो हुक्म दिया गया कि आप रात को उठें और इसकी जो है वो उठकर इबादत करें, तो आपके लिए ये फर्ज का दर्जा रखता था। कयामुल लैल तहज्जुद जो है आपके लिए फर्ज था, और जितने भी अंबिया आपसे पहले थे उन सब पर फर्ज था। और मुफस्सरीन ये भी कहते हैं कि अभी जो है वो नमाज पांच वक्त की फर्ज तो हुई नहीं थी, तो जो है वो रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम जब तहज्जुद के लिए फिर उठने लगे और फर्ज नमाज जो है वो हुई नहीं थी, और आपके सहाबा भी उठकर जो है ना वो तहज्जुद पढ़ने लगे। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के सहाबा रसूलुल्लाह से बड़ी मोहब्बत करते थे, आपको जो काम करते देखते, आपके जिस अमल का उनको पता चलता, वो खलवत का हो या जलवत का, तो आपके सहाबा जो थे उसको बदरजे उला करने वाले थे। तो अब आप सोचें कि दिन भर मुआश करनी है और रात के वक्त अल्लाह की इबादत करनी है, और वो भी कितनी, आधी रात या वन थर्ड या फिर टू थर्ड। तो हम सब भी अपना अंदाजा कर सकते हैं कि कितनी तहज्जुद की ख्वाहिश करते हैं और कितने हैं جو کہ نماز پڑھنے والے ہیں. اور یاد رکھیں کہ نفل نمازوں میں تہجد کا درجہ سب سے زیادہ افضل ہے. اخلاص پیدا کرنے کا سب سے مؤثر طریقہ ہے, کارگر نسخہ ہے. اور جو دعویٰ کا کام کرنا چاہتے ہیں, جو اللہ کے دین کو اللہ کے بندوں تک پہنچانا چاہتے ہیں, تو ان کو تہجد کا اہتمام کرنا چاہیے. یا کوئی بھی جیسے جو ہے وہ کوئی بھی اچھا کام کرنا چاہتے ہیں, مثلا جو ہے وہ کوئی کتاب لکھ رہے ہیں, بچے حفظ کر رہے ہیں, خود حفظ کر رہے ہیں, قرآن کی کلاس میں آ رہے ہیں, قرآن کی کلاس میں ٹیچر ہیں, کوئی بھی اچھا کام جو اللہ کے دین کی خدمت کا کام ہے, تو ان کو جو ہے نا نوافل کی بھی حفاظت کرنی پڑتی ہے, ان کو مباحات جو ہے نا ان کی بھی حفاظت کرنی پڑتی ہے, ان کا بھی اہتمام کرنا پڑتا ہے. اچھا, اب دوسری بات جو پتا چل رہی ہے کہ صرف آپ نے تہجد میں تہجد کو پڑھنا اور اس کو قائم کرنا نہیں ہے, بلکہ کیا ہے, وَرَتِّلِ الْقُرْآنَ تَرْتِيلًا, اور قرآن کو ترتیل کے ساتھ پڑھو, ترتیل کے ساتھ پڑھنا. تو یہ اس کے کیا معنی ہے, وَرَتِّلِ الْقُرْآنَ تَرْتِيلًا؟ تو ترتیل کا لفظ جو ہے رے تے لام سے ہے, را تے لام, کسی چیز کی خوبی, آرائش اور بھلائی کو کہتے ہیں. رتل کے معنی ہے سہولت اور اس نے تناسب کے ساتھ کسی کلمے کو ادا کرنا. پھر اس کے معنی میں خوش آوازی سے پڑھنا یا پڑھنے میں خوش الحانی اور حسن ادائیگی میں حروف کا لحاظ رکھنا بھی پایا جاتا ہے. گویا ہر لفظ کو ٹھہر ٹھہر کر اور الگ الگ کر کے پڑھنا جو ہے وہ ترتیل کہلاتا ہے. اس طرح پڑھنے کا فائدہ کیا ہوتا ہے کہ الفاظ کی, حروف کی ادائیگی ٹھیک ہوتی ہے, نمبر دو معنی پر انسان غور کرتا ہے, نمبر تین معنی جو ہے, مفہوم جو ہے, انسان کے دل, اس کے پٹھوں, اس کے جسم, اس کے خون, اس کے احساسات اس میں اترتے چلے جاتے ہیں, اس میں جذب ہوتے چلے جاتے ہیں, بالکل اندر چلے جاتے ہیں. حضرت علی رضی اللہ عنہ سے پوچھا گیا کہ ترتیل کسے کہتے ہیں, تو آپ نے فرمایا, ہوا تجوید الحروفی و معرفت الوقوف. تعریف یہ لکھ لے. حضرت علی رضی اللہ عنہ نے کیا تعریف بتائی ترتیل کی؟ ہوا تجوید الحروفی, حروف کو تجوید کے ساتھ ادا کرنا, و معرفت الوقوف, اور اوقاف یعنی رکنا, کہاں رکنا ہے کہاں نہیں رکنا, کہاں سکتا کرنا ہے کہاں وصل کرنا ہے. تو اوقاف میں ماہر ہونے کا نام ترتیل ہے. اور ترتیل کی اہمیت صرف یہی نہیں کہ سورت مزمل کی اس آیت میں کہی گئی ہے, ہمیں سورت الفرقان آیت 25 میں بھی ملتا ہے, وَرَتَّلْنَاهُ تَرْتِيلًا, ہم نے قرآن کو جبرائیل علیہ السلام کے واسطے سے ترتیل کے ساتھ اپنے رسول کو پڑھ کر سنایا. تو جبرائیل علیہ السلام رسول اللہ صلی اللہ علیہ وسلم کو جب قرآن سنایا کرتے تھے تو کیسے, ترتیل کے ساتھ آپ سنایا کرتے تھے, حرف حرف واضح ہوتا تھا, لفظ لفظ واضح ہوتا تھا. پھر اسی طرح سورت بنی اسرائیل آیت 17 میں کہا, وَقُرْآنًا فَرَقْنَاهُ لِتَقْرَأَهُ عَلَى النَّاسِ عَلَى مُكْثٍ. اب اس سے بھی اس بات کا پتہ چلتا ہے کہ قرآن جو ہے وہ اللہ تعالیٰ نے جو نازل کیا تو تاکہ آپ لوگوں کے سامنے اس کو ٹھہر ٹھہر کر پڑھیں. پھر آپ دیکھیے کہ اس ساری بات سے پھر یہ بات پتہ چلتی ہے کہ تیز تیز قرآن کی تلاوت نہیں کرنی چاہیے, آہستہ آہستہ ایک ایک لفظ زبان سے ادا کرنا چاہیے اور ایک ایک آیت پر ٹھہر کر اس کو سمجھنا چاہیے تاکہ ذہن پوری طرح قرآن کے مفہوم اور مدعا کو سمجھ سکے, اس کے مضامین سے متاثر ہو. اب آپ دیکھیں کہ عام طور پہ لوگ جو ہیں وہ حفظ پہ توجہ دیتے ہیں. جب دین کی زیادہ خدمت کی بات ہو تو کیا ہوتا ہے کہ قرآن ریڈنگ بس کر لی, اور وہ بھی صحیح سے لوگوں کو قرآن پڑھنا نہیں آتا زیادہ تر لوگوں کو. پھر دوسری بات کیا ہے کہ پھر زیادہ ہی سمجھے تو کہتے ہیں چلو بچے کو حفظ کروا دیتے ہیں, بیٹی کو یا بیٹے کو. پھر اس سے بھی بڑی بات ہے تو کیا ہے کہ جو ہے بس ریڈنگ کر لی ہے اور حفظ کر لی ہے, اس کے بعد پھر سب فارغ. کم لوگ ہیں جو سوچتے ہیں کہ بچوں کو قرآن ترجمہ تفسیر سے پڑھانا چاہیے یا ہم خود پڑھیں. اور جب تک ترجمہ تفسیر سے قرآن کو نہیں پڑھیں گے ترتیل اور تجوید کا حق نہیں ادا ہوگا, ترتیل اور تجوید ہو ہی نہیں سکتی. تو ترتیل اور تجوید جو ہے وہ صحیح کب ہوتی ہے, جب انسان کو معنی اور مفہوم آتا ہے. آپ معنی اور مفہوم کے مطابق आप कारी कुरान की तिलावत करता है, कहीं उसकी आयात की तिलावत में रोना होता है, लगातार आंखें बरसना शुरू हो जाती है, मिदरारा ऐनु मिदरारा बन जाती हैं, और अल्लाह की जात और सिफात का जिक्र होता है तो अल्लाह की अजमत और हौलदारी हो जाता है, कारी पर हिचकियां बांध लेता है। आप सोच लें तरावी की नमाज में बहुत से इमाम बहुत रोते हैं ना। फिर इसी तरह रहमत का जिक्र होता है तो दिल तशक्कुर के जज्बात से लबरेज हो जाता है, भर जाता है। गुस्से और अजाब का जिक्र हो तो भी दिल पर खौफ तारी होता है। अब हुक्म है कि ये करना है और किसी चीज से मना किया जाए तो फिर समझ आती है कि अल्लाह क्या कह रहा है, क्या हुक्म दे रहा है, किस चीज से मना कर रहा है। तो गरज किरात जो है महज कुरान के अल्फाज को जबान से अदा करने का नाम नहीं है, बल्कि किरात में जो है वो किरात के साथ साथ क्या करना जरूरी है कि एक आयात पर गौर व फिक्र करना और तदब्बुर करना। रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम की किरात का तरीका हजरत अंस रजी अल्लाह अनु से पूछा गया तो उन्होंने फरमाया कि आप अल्फाज को खींच खींच कर पढ़ते थे। मिसाल के तौर पे उन्होंने बिस्मिल्लाहिर्रहमानिर्रहीम को पढ़कर सुनाया कि आप अल्लाह रहमान और रहीम को मद के साथ पढ़ा करते थे। बुखारी की ये रवायत है, बिस्मिल्लाहिर्रहमानिर्रहीम तो मद के साथ आप अदा करते थे। हजरत उम्मे सलमा रजी अल्लाह अन्हा से यही सवाल पूछा गया कि आप जो हैं कैसे पढ़ते थे, आपका तरीका किरात का क्या था, तो उन्होंने कहा कि हुजूर एक एक आयत को अलग अलग पढ़ते और हर आयत पर ठहरते जाते। मसलन अल्हम्दुलिल्लाह रब्बिल आलमीन पढ़कर रुक जाते, फिर अर्रहमान रहीम पढ़ते ठहरते, इसके बाद रुककर मैं लिखी यौमिद्दीन ये कहते, इसको मुस्नद अहमद अबू दाऊद और तिरमिजी ने रवायत किया है। फिर एक और रवायत है हजरत उम्मे सलमा रजी अल्लाह बयान करती हैं कि हुजूर सल्लल्लाहु अलैहि वसल्लम एक एक लफ्ज जो है वाजे तौर पर पढ़ा करते थे। ये तिर्मिजी और नसाई की रवायत है। हजरत हुजैफा बिन यमान रजी अल्लाह अन्हु कहते हैं कि एक मरतबा मैं रात की नमाज में हुजूर के साथ खड़ा हो गया तो आपकी किरात का ये अंदाज देखा कि जहां तस्बीह का मौका आता आप वहां तस्बीह करते, जहां दुआ का मौका आता वहां आप दुआ मांगते, जहां अल्लाह ताला से पनाह मांगने का मौका आता आप वहां पनाह मांगते। इसको इमाम मुस्लिम ने रवायत किया है। और हजरत अबू जर रजी अल्लाह ने बयान करते हैं एक मरतबा रात की नमाज में हुजूर सल्लल्लाहु अलैहि वसल्लम जब इस मकाम पर पहुंचे, इन तुअज्जिबहुम फइन्नहुम इबादुक व इन तगफिर लहुम फइन्नक अंतल अजीजुल हकीम, अगर तू उन्हें अजाब दे तो तेरे बंदे हैं, अगर तू इनको माफ कर दे तो तू गालिब और दाना है। इसी को रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम दोहराते रहे यहां तक कि सुबह हो गई। ये बुखारी की रवायत है। पूरी रात एक आयत की तिलावत करते रहे। तो ये क्या है, इसको तरतील कहते हैं, ये क्या है, इसको तदब्बुर कहते हैं। और हम क्या कहते हैं कि जल्दी जल्दी बस होना चाहिए, जो भी हम करते हैं ना जल्दी जल्दी होना चाहिए। फिर आप देखें कि जो है वो हमें एक और बड़ा खूबसूरत वाकया मिलता है और ये वाकया भी हमें क्या बताता है, ये वाकया है हजरत इमाम अबू हनीफा रहमतुल्लाह अलैह के बारे में कि एक रात जो थे वो नफल पढ़ रहे थे, नमाज पढ़ रहे थे और आप तिलावत कर रहे थे सूरत जिलजाल की, और जिलजाल की तिलावत करते करते जो है वो है ना कि जब इंसान जो इंसान जरा बराबर भी नेकी करेगा तो वो उसको देख लेगा, हाँ, और जरा बराबर जब बुराई करेगा तो उसको देख लेगा। तो ये आयत जो थे आप तिलावत करते रहे और रोते रहे और आपने अपनी दाढ़ी को अपने हाथ में पकड़ा हुआ था और अपने आप से कह रहे थे कि फमई यामल मिसकाल जर्रतिन खैरन यरा वमई अमल मिसकाल जर्रतिन शर्रन यरा। सारी रात अपने आप को मुखातिब कर रहे थे और रो रहे थे। एक शख्स कहता है कि जब मैंने मस्जिद को रात में छोड़ा मस्जिद को तो इस हाल में कि वो इसकी तिलावत कर रहे थे और रो रहे थे, जब मैं सुबह आया फजर की नमाज के लिए तो उसी हालत में थे और बार बार उसकी तिलावत कर रहे थे और रो रहे थे। तो आप सोच लें कि तरतील का फिर کیسا اثر ہوتا ہے. تو اب اللہ تعالیٰ نے رسول اللہ صلی اللہ علیہ وسلم کو حکم دیا وَرَتِّلِ الْقُرْآنَ تَرْتِيلًا, اور قرآن کو خوب ٹھہر ٹھہر کر پڑھو. تو اب رات کے وقت جب تہجد پڑھنی ہے, نوافل پڑھنے ہیں, تو نوافل میں قرآن پڑھنا ہے. تو آپ سوچیں قیام اللیل کا حکم دیا جا رہا ہے. وہ لوگ جو اللہ کے دین کو لوگوں تک پہنچانا چاہتے ہیں تو راتوں کو پاؤں پھسار کر نہیں سوئیں گے, لمبی تان کر نہیں, غفلت کی نیند نہیں, پھر راتوں کو ان کو اٹھنا ہے اور اللہ تعالیٰ سے تعلق مضبوط کرنا ہے, اللہ تعالیٰ سے قرب حاصل کرنا ہے, اس سے دل لگانا ہے اور اس سے اس ذمہ داری کو ادا کرنے کی توفیق مانگنی ہے. رات کا وقت, رات کا آخری وقت بہت قیمتی وقت ہے. اس وقت اللہ تعالیٰ سب سے نچلے آسمان پر جلوہ فروز ہوتے ہیں اور اللہ کی طرف سے منادی کرنے والا منادی کرتا ہے کہ ہے کوئی جو رزق میں اضافہ مانگنے والا, جو رزق میں اضافہ چاہتا ہو تو اللہ اس کے رزق میں کشائش کر دے, ہے کوئی جو اللہ سے مغفرت چاہتا ہو اپنے گناہوں کی تو اللہ اس کے گناہ جو ہے اس کو بخش دے, معاف کر دے, اور اسی طرح اللہ کی رحمت کے خزانے جو ہیں وہ لٹائے جاتے ہیں. منادی کرنے والا منادی کرتا ہے, اب سونے والے تو سو رہے ہیں, تو تہجد تو انہی کو نصیب ہوتی ہے جو بڑی قسمت والے ہیں, بڑے نصیبے والے ہیں. اور پھر یہ نہیں کہ کبھی کبھار جو ہے وہ پڑھ لی اور پھر جیسے رمضان میں پڑھ لی گو کہ وہ بھی بڑے نصیب کی بات ہے اور پھر اس کے بعد 11 مہینے توفیق ہی نہ ہو. حضرت عبداللہ بن عمر رضی اللہ عنہ کو ایک دفعہ آپ نے کہا تھا کہ اے عبداللہ بن عمر, فلاں کی طرح نہ ہو جانا جو پہلے تہجد کے لیے اٹھا کرتا تھا پھر اس نے اٹھنا چھوڑ دیا. تو جتنے بھی مسلمان ہیں ان میں سے جو بھی رات کے وقت اٹھ کر تہجد پڑھتے ہیں اور اس میں قرآن کی تلاوت کرتے ہیں تو وہ بڑے ہی خوش نصیب ہیں. اچھا, اب رات کے وقت تہجد پڑھنا اور اس میں قرآن کی تلاوت کرنا, آپ سوچیں یہ اتنا آسان نہیں ہے. ویسے تھوڑی دیر کے لیے جس دن ٹیسٹ کی تیاری آپ کو کرنی پڑتی ہے اور آپ کو تھوڑا سا جاگنا پڑ جائے تو کیا حال ہوتا ہے. کبھی سوچتی ہوں گی کہ پتہ نہیں ٹیچر کیسی ہے, کبھی سوچتی ہوں گی کہ اتنی ذمہ داریاں ہیں, کبھی کسی چیز کا خیال, کبھی کسی چیز کا, اور پھر شیطان جو ہے وسوسے بھی ڈالتا ہے کہ دیکھیں آنکھوں کا کیا حال ہو رہا ہے, کتنی جمائیاں ہو رہی ہیں, نیچے کالے ہلکے پڑ رہے ہیں اور اتنی مشکل ہے اور کمر میں بھی اب تھکن اتنی زیادہ ہو رہی ہے اور اتنی دیر سے جاگی ہوئی ہوں. اور پھر کیا ہوتا ہے, بعضوں کا تو پوری طرح جاگتے بھی نہیں ہیں کہ ہاں الارم اپنے ہی ہاتھ سے لگایا تھا اور اپنے ہاتھ سے اس کو بند کر دیتے ہیں. اور اب یہاں پہ الارم کا زمانہ نہیں ہے, اوقات ایسے نہیں ہیں, ان کے پاس ایسے گھڑیاں نہیں تھیں, لیکن ان کے دل ہی ان کے الارم بن گئے, ان کے دماغ, ان کے جسم کے اعضاء ہی ان کی گھڑیاں بن گئے. اور میں سچ بات بتاؤں آپ کو, یہ آزمائی ہوئی بات ہے کہ جن لوگوں نے جو کام کرنا ہوتا ہے نا, اللہ ان کے ایمان کو اتنا مضبوط کر دیتا ہے کہ ول پاور, ایمان اور یقین, اللہ جو اجر دینے والا ہے بس وہ سوچ لیتے ہیں کہ مجھے یہ کام کرنا ہے اور اتنے بجے, ایگزیکٹ اتنے بجے اللہ تعالیٰ ان کو جگا دیتے ہیں, ان کے دل اور دماغ کا الارم جو ہے وہ بجتا ہے, وہ اٹھ کر کھڑے ہو جاتے ہیں. اور بعض لوگوں کا الارم بجتا رہتا ہے بڑا زور سے سخت قسم کا, لیکن ان کو اٹھنے کی توفیق نصیب نہیں ہوتی, اس لیے کہ ابھی جو دل نے چاہا تھا اور جو ان کی زبان اور دماغ میں تھا, سوچ رہے تھے جو دماغ میں تھا اور جو زبان پر, اس میں ابھی مطابقت نہیں ہے, موافقت نہیں ہے, ابھی کمی تھی, ابھی جو چاہا تھا اس میں اس شدت سے نہیں چاہا تھا کہ بس مجھے یہ کرنا ہے, آئی ہیو ٹو ڈو, اب مجھے یہ کرنا ہے, کوئی چوائس نہیں کہ میں اس کو نہ کروں. تو ہمیں کیا کرنا چاہیے, بات نفل کی ہو یا فرض کی, تو ہمیں کیا کرنا چاہیے کہ جو ہے وہ الارم لگانا چاہیے دل میں اور دماغ میں, اور پھر اللہ سے اٹھنے کی دعا کرنی چاہیے, اور پھر اللہ تعالیٰ بھی مدد کرتے ہیں. اور پھر اس میں زیادہ قرآن پڑھنا, تو آپ نے 30واں پارہ ماشاءاللہ حفظ کر لیا ہے, اور جن جنہوں نے جو جو حفظ کیا ہوا ہے, سورت یاسین آپ کو آتی ہے, سورت مومنون کا آخری رکوع آتا ہے, سورت حشر کا آخری رکوع آتا ہے, سورت البقرہ کا, سورت آل عمران کا, اسی طرح سورت کہف کا ابتدائی رکوع, ابتدائی آیات, آخری آیات, تو سورت واقعہ ہے, سورت الرحمن ہے, سورت یاسین, بہت سی آپ نے ماشاءاللہ سورتیں اور آیتیں اور رکوع جو ہے وہ حفظ کیے ہیں, تو ان کی دہرائی کے لیے بہترین موقع ہے کہ نوافل پڑھے جائیں اور خاص طور پر تہجد. اور پھر دوسری بات ان کی حفاظت کا یہ طریقہ ہے, ورنہ 30واں پارہ چلا جائے گا, ये जितना हिफ्स है ये भाग जाएगा, जैसे जानवर नहीं रस्सी तोड़ाकर भागता, हिफ्स इससे भी तेजी से इंसान से चला जाता है, ये रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की हदीस से पता चलता है। तो उसकी हिफाजत का तरीका आप ना मुकर्रर कर लें। मेरी एक तालिबिल थी बहरीन में, और माशाल्लाह मुझे उसकी ये बात इतनी अच्छी लगती थी कि जब उन्होंने 30वां पारा हिफ्स किया तो वो कहती थी कि मैंने अपनी रूटीन बना ली है, मैंने पूरे 30वें पारे को 5 वक्त की नमाज और नवाफिल में तकसीम कर लिया है। जब फजर पढ़ती हूँ तो मुझे पता होता है, मैं उस वक्त सारे चूंकि सो रहे होते हैं, मैंने लंबी सूरतें उसमें रख ली हैं। जब जोहर पढ़ती हूँ, अगर मेरी मसरूफियत है, तो मैंने तय कर लिया कि फलां फलां सूरत इसमें पढ़नी है। इसी तरह असर, मगरिब और फिर इशा, तो हर सूरत को उसने हर नमाज के साथ तय कर लिया था, और नवाफिल के लिए कुछ चीज रख ली थी। और उनका 30वां पारा आज भी मैं उनसे बात करती हूँ तो कहती है कि मुझे अल्हम्दुलिल्लाह पक्का है, पूरा है। तो आपको जाते जाते अब सूरत मुजम्मिल ये नुस्खा दे रही है, और ये नुस्खा आपके लिए भी है, मेरे लिए भी है, कि जितना भी हमने हिस्स किया है इसको हम फराइज और नवाफिल में बांट लें। ये आपका होमवर्क भी है आप, और ये आपके इम्तहान में भी आएगा, और आप इसको जो है तकसीम करके अपने हिफ्स को नवाफिल और फराइज में आप अपने घर में लगा लें, और एक कॉपी मुझे दे दें, तो इंशाल्लाह फिर ये बहुत मौसर तरीका है कि आपका हिफ्स आपको कभी भूलेगा नहीं। और होता क्या है कि जब आप नमाज में पढ़ते हैं, फिर नमाज से पढ़कर जब उठें, आप फिर देखें कि मैंने क्या गलती की है, फिर दूसरी नमाज में जब पढ़ेंगी, दूसरी रकत में पढ़ेंगी, तो इंशाल्लाह वो गलती दोबारा नहीं होगी। अच्छा, अब ये क्यों कहा कि तहज्जुद में उठें रात के वक्त क़याम करें और कुरान पढ़ें, ये क्यों कहा? इसलिए इन्ना सनुल्की अलैका कौलन सकीला, हम तुम पर एक भारी कलाम नाजिल करने वाले हैं। सनुल्की, अलका, युल्की और नुल्की, हम अनकरीब तुझ पर एक कौलन सकीला। कौल से मुराद है कुरान मजीद, और कुरान मजीद को सकीला कहा गया, भारी कलाम। और आप पहले भी जो है आप पढ़ चुकी हैं कि कुरान की जिम्मेदारी बहुत बड़ी जिम्मेदारी है, और सिकल बोझ को कहते हैं ना, तो यहाँ पे कुरान जो है वो जिम्मेदारी के लिहाज से बताया जा रहा है कि ये बहुत बड़ा बोझ है। मुफस्सरीन कहते हैं कि कुरान के भारी होने के दो मानी हैं। एक तो ये कि इसका नजूल बड़ा भारी था। कैसे पता चलता है कि इसका नजूल बहुत भारी था? इसलिए कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की अहदीस जो है इस सिलसिले में हमारी रहनुमाई करती हैं कि कुरान मजीद वही के तौर पर जब रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम पर नाजिल होता था तो उस वक्त आपको बड़ी मुशक्कत बर्दाश्त करनी पड़ती थी। हजरत आयशा सिद्दीका रजी अल्लाह अन्हा ने बयान किया, सख्त सर्दी के जमाने में वही आती थी तो आपकी हालत बदल जाती थी, और जब फरिश्ता रुखसत हो जाता था तो आपका पसीना बहता होता था। ये सही बुखारी की रवायत है। और एक मरतबा वही आने के वक्त आपकी रान मुबारक ज़ैद बिन साबित की रान पर पड़ी थी, वो कहते हैं कि इससे मेरी रान फटने लगी, है ना? तो नाका भी एक दफा आता है ना कि आपके वही का असर जो आप पर था और जिस ऊंटनी पर आप सवार थे वो भी उसके असर से जो थे वो दबी जा रही थी। तो कुरान मजीद कोई मामूली कलाम नहीं है, ये बड़ा भारी कलाम है, बड़ा भारी कलाम है, ये बड़ा अजीम कलाम है। अल्लाह ताला ने एक बड़ी अजीम दौलत जो है वो ऐ मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम आपको अता करनी है। तो अच्छा, जब कोई भारी वजन उठाना हो तो क्या किया जाता है? प्रैक्टिस की जाती है। जब मसलन हज पर जाने वाले लोग जो हैं, उनको जो हज करके आए हैं क्या कहते हैं कि आप ना पैदल चलने की प्रैक्टिस करें, ज्यादा से ज्यादा अब पैदल चलना शुरू करें, क्योंकि हज के दिनों में पैदल बहुत चलना पड़ता है। तो पेशगी जो है, प्रैक्टिस, रियाजत, तैयारी जो है, रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम को उसका हुक्म दिया जा रहा है। क्यों? इसलिए कि एक भारी कलाम जो है वो आपको उठाना है। फिर इस हिस्से में दूसरी बात, इसके एक और मानी भी बयान किए जाते हैं, और वो क्या है कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने कुरान जो आप पर नाजिल हुआ, और नाजिल होने के बाद आपने वो वही लेकर लेट तो नहीं जाना था, आपने चादर लेकर सो तो नहीं जाना था, फिर क्या करना था? आपने उस कुरान को लेकर जो है वो लोगों तक पहुंचाना था, और किन तक? दुश्मनों तक, जो आपको तकलीफें दे रहे थे। तो ये जो दूसरों तक कुरान को पहुंचाना है ये कोई आसान बात नहीं है। कुरान की दावत ये बड़ी मुश्किल दावत है। तो कुरान को इसलिए भी भारी कहा गया कि खुद उस पर अमल किया जाए, इसकी तालीम का नमूना बनकर दिखाया जाए और इसकी दावत को लेकर सारी दुनिया के मुकाबले में उठा जाए और इसके मुताबिक अपने अकायद, अपने अफकार, अपनी जो है वो तहजीब, तमद्दुन और अपने जीने मरने के जो तौर तरीके हैं उनमें एक इनकलाब पैदा करना था। अब ये काम आपको दिया जा रहा था, खुद करना था और सोसाइटी में उसको नाफिज करना था। इससे आप तसव्वुर कर सकती हैं कि ये कितना भारी कलाम था, कितना अजीम काम था। तो दो मानी है इसके और दोनों ही यहां पर मुराद है। इसका नजूल भी बहुत भारी है, ये एक भारी कुरान है, भारी जो है ये जिम्मेदारी है जो आपको सौंपी जा रही है। तो आप पर उस वक्त तो उसका एहसास होता था और दूसरी तरफ खुद बदलना और दूसरों को बदल देना। तो आप पर जो है अकामते दीन की जिद्दोजहद का एक भारी बोझ जो है वो नाजिल किया जा रहा है। फिर आप क्या करना है आपको, इन्ना नाशियातल लैली हिया शद्दवत व अक्वा मुकीला, इन्ना नाशियातल लैली, नून शीन हमजा, और इसके मानी क्या होते हैं, इसके मानी होते हैं जैसे जो है वो जैसे उठना। अब यहां पर जो है आम उठना मुराद नहीं है बल्कि क्या कहा जा रहा है, नाशियातल लैल। मुफस्सरीन ने इसके चार मानी बयान किए हैं। एक मानी तो ये है कि नाशिया से मुराद वो नफ्स है, नफ्स नाशिया जो रात को उठे, जो रात को उठे, क्योंकि दिन में काम करना आसान होता है ना, रात को उठना। दूसरा कौल है कि इससे मुराद रात के औकात हैं। तीसरा कौल है कि इसके मानी है कि रात को उठना। और चौथा कौल है कि इसका लफ्ज, इस लफ्ज का कि ये लफ्ज महज रात को उठने पर नहीं इस्तेमाल होता बल्कि सोकर उठने पर होता है। एक ये है ना कि आप बस रात को उठे ही हुए हैं, बाद लोग रात भर जागते हैं, उनको जागना आसान लगता है, ये भी है। और एक ये है कि अब रात को पहले सोना है और फिर उठना है। तो तहज्जुद के भी यही मानी बयान किए जाते हैं कि तहज्जुद ये है कि जो है वो नींद तोड़कर जो है वो उठना। अब यहां पर ये कहा जा रहा है कि बेशक रात का उठना नफ्स पर काबू पाने के लिए बड़ा कारगर है, या अशद्दु, ये ज्यादा कवी है, ये ज्यादा जो है वो शदीद है। वतन, और वतन जो है इसके मानी है रूंदना, वतन के मानी है रूंदना। और इसका जो है वो रूट क्या है, इसका रूट है वो तोए हमजा, और ये लफ्ज इस्तेमाल किया जाता है अपने आप को कुचल देना, अपने आप को रूंद देना, उसके लिए ये इस्तेमाल किया जाता है। जैसे कुरान में हतमा आता है तोड़ना मड़ोड़ना, दूसरा है वता के पांव के नीचे रूंदना, पंजाबी में कहते हैं लिताड़ना, शायद उर्दू में भी इस्तेमाल होता हो। इसी तरह वती भी आते हैं ना जिमा के लिए। तो यहां कहा जा रहा है कि आप जो हैं अपने नफ्स को कुचल दें। तो वतन के एक मानी क्या है कि जब आप रात को इबादत के लिए उठेंगे, देर तक खड़े होंगे, तो ये तबीयत के लिए बड़ी जो है वो सख्त बात है, क्योंकि नफ्स उस वक्त क्या चाहता है, तबीयत क्या चाहती है, आराम का मुतालबा करती है। और ये ऐसा मुजाहिदा है कि नफ्स को दबाने में और काबू पाने में बड़ी तासीर रखता है। दूसरे मानी ये है कि रात का उठना नफ्स पर जो है वो नफ्स को रूंदने के लिए बड़ा मौसर है। तो मानी ये है कि रात के वक्त ना कोई दूसरा हायल नहीं होता, अल्लाह और बंदे के दरमियान कोई और तीसरा नहीं होता, बंदा जो कुछ जबान से कहता है दिल भी जो है ना उसी की तस्दीक करता है। तो जबान की बात दिल की आवाज बन जाती है। तो अब क्या है, अच्छा दिन के वक्त आप कुरान पढ़ रही होती हैं, आप नमाज पढ़ रही होती हैं, होता क्या, उधर से फोन की बेल बजी, पूरी तवज्जो से नमाज पढ़ रहे थे, तवज्जो उधर चली गई, आपने जो है चलो फोन की बेल अगर बंद भी कर दी, आप इतने में घर की दरवाजे की किसी ने बेल बना दी, बजा दी, बच्चा रोने लगा, किसी ने कहा कि अभी जल्दी से जो है वो खाना दे दे, ऑफिस में हम जा रहे हैं, किसी ने कह दिया कि वो मेहमान आ रहे हैं, तो एक हलचल होती है, दिन भर बड़ी एक्टिविटीज होती हैं, तो जो जबान से हम कुरान पढ़ रहे होते हैं और जो दिल की कैफियत होती है, उन दोनों में आपस में यकसानियत नहीं होती। तो रात के वक्त जो है ना, वो नफ्स भी यानी दिल भी और जबान भी रूंद कर एक हो जाएंगे, बीच के फासले सिमट जाएंगे। तीसरे इसके मानी ये हैं कि रात की तन्हाई में जब शख्स अपने आराम को छोड़कर अल्लाह की इबादत करेगा तो इखलास की वजह से करेगा, इसमें कोई रियाकारी नहीं है। क्योंकि दिन में क्या होता है कि दिखावा हो जाता है, अब रात के वक्त तो कोई देख ही नहीं रहा, कोई है ही नहीं। अब क्या है कि जलवत नहीं है, बस खलवत है, अल्लाह और बंदा। तो अब क्या है कि ये भी फासले मिट गए, इखलास का मौसर तरीका। चौथी बात ये है कि रात के वक्त उठना ये नफ्स को बहुत गिरा गुजरता है, और फिर ये कि मसलसल उठे रहना, ये चीज इंसान में साबित कदमी पैदा करती है और इंसान मुश्किलात का मुकाबला इस्तकामत कर से कर सकता है। क्योंकि कुरान मजीद पर अमल करना और दूसरों को अमल करने की दावत देना, ये बहुत बड़ी बात है, कौलन सकीला है। तो अब ये कि जब लोग बातें करेंगे और नफ्स अमल नहीं करना चाहेगा, मसलन अब आप देखें, आप अपना ही जायजा लें, मैं अपना जायजा लूं, यहां तक पहुंचते पहुंचते कितने अल्लाह के अहकामात हैं जो जिन तक हम पहुंचे हैं। कुछ चीजों का अल्लाह ने हुक्म दिया, कुछ चीजों से अल्लाह ने रोका है, और कुछ लोग हैं जो सरापा अतात बन गए, वो सहाबा और सहाबियात थे, और आज के जमाने में भी कुछ लोग क्या क्यों और कैसे नहीं कहते, बस अमल करते हैं, उनकी जिंदगी की यही एक आवाज होती है, लबैक अल्लाहुम्मा लबैक, समेना वाताना, असलमना, असलम तो ले रब्बिल आलमीन, उसकी तस्वीर बन जाते हैं। अच्छा, कुछ लोग फिर कैसे होते हैं, आप भी अपना जायजा लें कि मेरा शुमार किन लोगों में, मैं भी अपना जायजा लूं। कुछ लोग कहते हैं कि करना तो चाहती हूं, बात भी सच है और अल्लाह कहता है, लेकिन जो है ना मुश्किलात जो है ना, ये मेरे जो, कोई कहते हैं मेरी शोहर का बड़ा मसला है, शोहर कहते हैं मेरी बीवी जो है ना इस रास्ते में मेरी रुकावट है, अब फिर कुछ कहते हैं असल में बच्चे जो है ना उन्हें मजबूर कर दिया है, फिर कुछ क्या कहते हैं ये जो मेरे खानदान वाले हैं ना इनकी वजह से जो है ना मैं ये करना नहीं चाहती, कर नहीं सकती। फिर कुछ लोग जो जिनकी ये मुश्किलात नहीं है वो क्या कहते हैं, हम अमेरिका कैनेडा में आ गए हैं, अब तो और ज्यादा मुश्किल है, तो जैसा देश वैसा भेस, हम उसमें जो है वो उस रंग में रंगे जा रहे हैं। तो होता क्या है कि एक दूसरों की वजह से या जमाने की रंगीनियों की वजह से, रानाइयों की वजह से जो है हम वो नहीं करते जो कुरान चाहता है। अब हमें क्या कहा जा रहा है, काफी पढ़ लिया है, पूरा कुरान ही पढ़ लिया है, अब आखिर पर आगे हो, अब उठो, अब अपने आप को मत बचाओ, लोगों से मत डरो, अब छोड़ दो लोगों से डरना, अब मेरे हो जाओ, और मेरे कैसे होना, दिन तो दिन, रातें भी मेरे नाम कर देना, जबान तो जबान, दिल भी मेरे नाम कर देना। तो ये है कि जो शख्स रात को उठेगा, तहज्जुद पढ़ेगा, कुरान की तिलावत करेगा, तो ये बहुत सी ऐसी आयात जिस पर अब तक अमल नहीं किया, बहुत से ऐसे अहकामात जिन पर अब तक अमल नहीं किया, अल्लाह उन पर अमल की तौफीक दे देगा। क्योंकि दिल में फिर ईमान मजबूत होता है, इस्तकामत बढ़ती है, चेहरे पर नूर आता है, इंसान लोगों से बेनियाज होना शुरू हो जाता है, और लोगों से फिर वो जो है लोगों के किसी नफे की उसको परवाह नहीं होती कि मुझे फलां ये नफा देगा, किसी के नुकसान से उनको कोई डर नहीं होता, उनका अल्लाह से ताल्लुक बहुत ही मजबूत हो जाता है। इन्ना नाशियातल लैल हिया अशद्दु वतअन, रात का उठना बिलाशुबा खूब ज्यादा मुशक्कत वाला है, नफ्स पर काबू पाने का मौसर जो है ये जरिया है, बहुत कारगर है। व अक्वा मुकीला, और कुरान ठीक ठीक पढ़ने के लिए ज्यादा मौजू है। अकवामु, अकवामु भी इसम तफजील है, अशद्दु भी इसम तफजील है, अकवामु ज्यादा दुरुस्त, ज्यादा सही है ना। तो रात का उठना बात अदा होने के लिए बहुत उम्दा है, क्योंकि रात के वक्त सन्नाटा है, शोर नहीं है, इबादत में दिल लगता है, और इंसान जो है उस वक्त क्या करता है, बड़े सुकून के साथ जो है वो तिलावत करता है। तो अक्वामु कीला जो है, फिर इसके क्या मानी सामने आए कि रात के वक्त कुरान पर गौर व फिक्र किया जाए, ये ज्यादा मुनासिब वक्त है, ये वक्त होता है सुकून, इत्मीनान और तवज्जो का। अक्वामु कीला, लोग नुस्खे मांगते हैं और पूछते हैं कि कैसे दावा करें, तो कोई शॉर्टकट बता दिया जाए, तो कोई शॉर्टकट नहीं है। दावा का शॉर्टकट क्या है कि पैगंबरों की जिंदगी को अपना रोल मॉडल बना लिया जाए, इन्ना लका फिन्नहारी सभन तवीला, बेशक तेरे लिए है दिन में सभन तैरना, तवीला तूल में, तो दिन के औकात में तुम्हारी बहुत सी मसरूफियात हैं। अब आप देखिए कि यहां पर जो है ये कहा जा रहा है कि तवीला, और क्या तवील है कि सभन, और सभन के मानी क्या होते हैं, सभन के मानी होते हैं तैरना, और तैरना कैसे के घूमना फिरना पानी में, जारी होना, परिंदे का हवा के अंदर जो है वो उड़ना भी सभा इस्तेमाल किया जाता है, और इसी तरह मछली का पानी के अंदर जो चलना है तैरना है उसके लिए भी सभा का लफ्ज इस्तेमाल किया जाता है, क्योंकि मछली पानी में बगैर किसी रुकावट के घूमती फिरती है, तैराकी करती है, परिंदा हवा में बगैर किसी रुकावट के उड़ता चला जाता है। तो यहां पर इन हमारे लिए मुसलमानों के लिए सभा का लफ्ज इस्तेमाल किया गया, इसके मानी है कि दिन के वक्त जब तुम मेरी इबादत करना चाहते हो, कुरान पढ़ना चाहते हो और नवाफिल और क़यामुल लैल करना चाहते हो, तो कभी तो जॉब का मसला आ जाता है, कभी खाना पकाना, कभी बच्चों को लेना छोड़ना, मेहमान आ गए, फोन आ गया, मुलाकातें, आप सोच रहे हैं कि आप क्लास पढ़ती हैं तो किस तरह से पढ़ती हैं, है ना। तो कहा कि रात के वक्त जो है फिर कोई रुकावट नहीं होगी, तुम बहुत तेजी के साथ तैरते हुए जो है वो कुरान की तिलावत कर सकोगे। तैरते हुए का मतलब क्या है, बगैर किसी रुकावट के, बड़ी सरगर्मी के साथ। तो इन्ना लका फिन्नहारी सभन तवीला, दिन के औकात में तुम्हारी बहुत सी मसरूफियात है, तूल लंबाई से बहुत ज्यादा। वज़्कुर इस्मा रब्बिका वतबत्तल इलैहि तब्तीला, अपने रब के नाम का जिक्र करो। किसका जिक्र करना है, अपने रब के नाम का जिक्र करना है, तो अपने रब को याद करें। और ये जिक्र जो है इससे मुराद वैसे अल्लाह का जिक्र करना, और वैसे इससे मुराद फिर नमाज भी है, लेकिन चूंकि ये मक्की दौर की सूरत नाजिल शुदा सूरतों में से है, अभी नमाज जो थी वो फर्ज तो नहीं हुई थी, तो फिर यहाँ इससे क्या मुराद है, फिर यहाँ इसके मानी है कि अल्लाह ताला को याद करना, अल्लाह ताला से लौ लगाना, अल्लाह ताला की जो है वो कुर्बत हासिल करना। और जिक्र जो है, जो ये लिसानी जिक्र है और फिर तदब्बुर और तफक्कुर का जिक्र, कुरान इसकी बार बार दावत देता है, अल्लज़ीना यज़कुरून अल्लाह क़ियामन व क़ऊदन व अला जुनूबिहिम व यतफक्करून फी ख़ल्क़िस समावाति वल अर्द रब्बना मा ख़लक़ता हाज़ा बातिला सुब्हानका फ़क़िना अज़ाबन नार। सूरह आल इमरान की जो आखिरी आयतें हैं वहां पे भी जो है वो जिक्र, और जिक्र तदब्बुर को जिक्र कहा गया है, तो तदब्बुर का जिक्र, जबान का जिक्र या फिर नमाज का जिक्र, ये सारी चीजें बहुत जरूरी हैं। वतबत्तल इलैही तब्तीला, और सबसे कटकर उसी के हो रहो। तबत्तुल किसे कहते हैं, ये लफ्ज जो है ये निकला है बाता लाम से, और किसी शय को काट कर किसी शय से अलग कर देना, जुदा कर देना। तो बतल भी और तबत्तुल, हर किस्म के धंधों और मसरूफियात से तवज्जो हटाकर फरागत पाकर अल्लाह की तरफ मतवज्जो होना। आप देखेंगे किसी चीज से किसी चीज को काट कर अलग कर दिया जाए, तो अब जो है ये जो काट कर अलग करना है, अब कैसे अलग करना है, अब ये नहीं है कि अल्लाह की इबादत के लिए जो है कोई शादी ना करवाए, ये नहीं है कि बच्चों को अलग कर दिया जाए, ये नहीं है कि लोगों से मिलना जुलना ही नहीं है, बल्कि क्या है कि अगर दिन के वक्त बहुत सी मसरूफियात हैं और बहुत सी जिम्मेदारियां हैं, तो रात का वक्त जो है वो इबादत के लिए फिर मखसूस किया जाए, और रात के वक्त जो है अपना ताल्लुक जो है उसको मजबूत किया जाए। तो यहाँ पे खास तौर पर जो है कहा जा रहा है कि तबत्तल इलैही तब्तीला, उसी की तरफ, और फिर तब्तीला आ गया, तो मानी क्या है कि ये लफ्ज जो है वो ताकीद के लिए आया है, क्योंकि फेल के अंदर जो लफ्ज होता है और वो दोबारा आता है तो क्या होता है, मफूल लहू, तो उसमें जो है वो फिर ताकीद के मानी पाए जाते हैं। तो यहां पर जो है वो ताकीद की जा रही है कि हर एक से अपने आप को काट कर जो है वो अल्लाह के साथ अपना ताल्लुक जो है वो मजबूत कर लो। اور یہ بات جو ہے نا یہ بہت اہم ہے کہ اللہ کے دین کے کام کرنے والے لوگ پھر کیا کریں کہ اپنا تعلق جو ہے وہ رات کی گھڑیوں میں اللہ تعالی سے جوڑیں. ساتھ ہی فرمایا رب المشرقی والمغربی, رب ہے رات, کس کا رب ہے؟ رات کا بھی اور دن کا بھی, مشرق کا بھی اور مغرب کا بھی. تو وہ رب ہے مشرق اور مغرب کا. تو مشرق کے وقت ہوتا کیا ہے؟ سورج نکلتا ہے, کیونکہ شرق وہاں سے سورج نکلتا ہے اور دن کا وقت ہوتا ہے. اور رات کا وقت ہوتا ہے اس میں کیا ہوتا ہے, سورج ڈوب جاتا ہے تو رات ہو جاتی ہے. تو بتایا جا رہا ہے کہ سورج نکلتا ہے یا سورج ڈوبتا ہے, مشرق ہے یا مغرب, وہ دونوں کا رب ہے, گویا کہ کل کائنات کا رب ہے. تو جب وہ خالق ہے, جب وہ مالک ہے, تو کیا کرو؟ لا الہ الا ہوا فاتخذہ وکیلا, لہذا اس کے سوا کوئی معبود نہیں, اسی کو اپنا وکیل بنا لو. اب اس کا یہ نہیں مطلب کہ جو ہے وہ انسان جو ہے وہ بس عبادت میں لگا رہے اور اس کے بعد جو ہے پھر وہ دعویٰ کا کام نہ کرے. کہا کہ ایک بات جو بہت اہم ہے وہ یہ کہ اہل مکہ شرک کر رہے تھے, تو کیا کرنا ہے؟ ایک اللہ کی عبادت کرنی ہے, اور وہ ایک اللہ ہے خالق, اور وہ ہے رب پالنے والا مشرق اور مغرب کا. تو شرک کی بجائے توحید جو ہے وہ اختیار کیا جائے. اور پھر اہل مکہ جو رسول اللہ صلی اللہ علیہ وسلم کو ستاتے تھے اور آپ کو نقصان پہنچاتے تھے اور آپ کو برا بھلا کہتے تھے, تو کہا کہ آپ غم نہ کریں اور اللہ کو اپنا وکیل بنا لیں, ایک اللہ کی عبادت بھی فاتخذوا وکیلا, اور اسی کو اپنا وکیل بھی بنا لیں. وکیل کون ہوتا ہے؟ وہ شخص جس پر اعتماد کر کے کوئی شخص اپنا معاملہ اس کے سپرد کر دے, مقدمہ اس کے سپرد کر کے آدمی مطمئن ہو جاتا ہے کہ یہ وکیل میرا سب سے اچھا مقدمہ لڑے گا, اور پھر اس کو فکر کی جو ہے وہ ضرورت پیش نہیں آتی. تو یہ جو اے محمد صلی اللہ علیہ وسلم آپ کے ارد گرد مخالفتوں کا طوفان کھڑا ہو گیا ہے, آپ کو بہت سی مشکلات پیش آ رہی ہیں, تو آپ جو مشرق اور مغرب کا رب ہے, ساری کائنات کا خالق اور مالک ہے, آپ اپنا معاملہ اس کے سپرد کر دیں, اس کو وکیل بنا لیں, پھر مطمئن ہو جائیں, وہ آپ کا مقدمہ لڑے گا اور آپ جیت جائیں گے. پھر یہ مخالفین آپ کا کچھ بھی نہ بگاڑ سکیں گے. یہ آپ کو دراصل یہ آیت نمبر 7 ہے, آیت نمبر 8 ہے, تو اس میں اللہ رب العزت کیا کر رہے ہیں کہ آپ کو مخالفین کی باتوں پر جو ہے وہ صبر کرنا اور پھر صبر کا طریقہ بتا رہے ہیں. وَاصْبِرْ عَلَى مَا يَقُولُونَ وَاهْجُرْهُمْ حَجْرًا جَمِيلًا. وَاصْبِرْ عَلَى مَا يَقُولُونَ, اور آپ صبر کریں ان کی باتوں پر. صبرن جمیلہ میں نے آپ کو بتایا تھا تین باتیں پائی جاتی ہیں, کہ جو بھی مشکل تکلیف پریشانی ارد گرد سے پیش آئے, اور وہ مالی ہو, معاشی ہو, بیماری کی ہو, کوئی خدا نخواستہ ایکسیڈنٹ ہو, یا کسی کے تانے ہوں, اور دین پر جب عمل کرتے ہیں تو اپنے ہی بہت تانے دیتے ہیں, اور گھر والوں کے تانے تو بہت دکھی کر دیتے ہیں, اور خاندان والے اور اپنے قریبی دوست. اب ایسے میں کیا ہے, ایک لفظ بھی منہ سے نہیں نکالنا, وصبر. پھر دوسری بات کیا ہے کہ جو ہے اس وقت ری ایکشن ظاہر نہیں کرنا, کہ جو کہنے والا ہے اس کو کچھ نہیں کہنا, چپ رہنا ہے. اور تیسری بات اس میں پھر کیا آ جاتی ہے کہ دوسروں سے بھی نہیں واویلا کرنا. بعض اوقات ادھر تو چپ کر جاتے ہیں لیکن ارد گرد ہر وقت رونا روتے رہتے ہیں, میاں کچھ نہیں کرتا اور نکما ہے اور بیماری نے ہمارا ہی گھر دیکھ لیا ہے, اور اب دیکھیں بیمار بھی تھے, جاب بھی نہیں تھی, اوپر سے بھی اب دیکھیں گاڑی کا ایکسیڈنٹ بھی ہو گیا. کل ہی کوئی ایکسیڈنٹ کی بات کر رہا تھا, اور پھر یہ کہ میری بیٹی یا بیٹے کے ساتھ یہ مسئلہ بھی ہو گیا. تو آزمائشیں آتی ہیں تو انسان کیا کرتا ہے کہ پھر جو ہے واویلا, شور اور بہت کچھ بولنا شروع کر دیتا ہے. تو وَاصْبِرْ عَلَى مَا يَقُولُونَ, آپ صبر کیجئے, مَا يَقُولُونَ جو یہ لوگ کہتے ہیں. تو کافر بھی اور آج کے دور میں بھی اپنے یا بیگانے جو بھی کچھ کہتے ہیں, اللہ پر, اللہ کے دین پر عمل کرنا اور دوسروں کو اس کی دعوت دینا, اس کے نتیجے میں اس پہ صبر کیا جائے. وَاهْجُرْهُمْ حَجْرًا جَمِيلًا. اور ہجر کسے کہتے ہیں؟ چھوڑ دینا. ہجرت بھی اسی سے ہے, علاقہ چھوڑ دیا جائے, گناہ چھوڑ دیا جائے. اب کیا جا رہا ہے کہ آپ چھوڑ دیجئے ان کو, حجرن چھوڑ دینا. तो कैसे छोड़ना है? भाग कर, वाह हजूर हूँ हजरन जमीला। तो इनसे आप अलग हो जाएं, और अलग कैसे होना है? जमीला, अच्छे तरीके से अलग होना है। अब ये नहीं है कि बाइकआउट कर दिया जाए। बाज लोग बात ही नहीं करते ना कि रिश्तेदारों ने ये कहा क्यों, ये इल्जाम क्यों लगा दिया, ये बात क्यों कह दी, और ये अच्छे दाई हैं कि दावा करना ही छोड़ दिया, मिलना ही छोड़ दिया, दावतों पे जाना, दावतों पे बुलाना और आपस में खुशी गम में शिरकत करना, एक दूसरे के हकूक अदा करना छोड़ दिया कि लोग बातें करते हैं तो मुंह नहीं दिखाते। कहा कि नहीं, ऐसे नहीं करना कि बस अब तबलीग करना बंद कर दो, उनके मुंह ही ना लगो, या उनकी बेहूदगियां जो हैं उसके जवाब में तुम जो है बेहूदगियों से जवाब दो, ना बदतमीजी करनी है ना बेहूदगी, बल्कि जो है उन सारी बातों को नजरअंदाज करना है और अपना काम करते चले जाना है। ये है अच्छी तरह जो है उनको फिर छोड़ देना। और फिर क्या कहा? फिर फरमाया वजरनी, और जो है छोड़ दीजिए मुझ पर, रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम से कहा जा रहा है, और मुझे छोड़ दे, वल मुकज्जिबीना, और झुटलाने वालों को। मुकज्जिब वाहिद है, मुकज्जिबीन जमा है। उलिन नामती, जो खुशहाल लोग हैं, नामत जो है ये ऐशो इशरत के लिए और आसाइश के लिए ये लफ्ज इस्तेमाल किया जाता है, और वैसे भी नेमत का लफ्ज जो है मानी क्या होते हैं इसके, ये इसमें जिन्स है, और यहाँ पे नामत कहा गया तो कहते हैं कि इसके अंदर जो है बहुत ज्यादा सहूलत, कुशादगी, नेमतों की कसरत का होना पाया जाता है, बहुत अमारत, मुतरफीन की जो कैफियत है। तो ये जो अमीर लोग हैं, ये जो मक्का के सरदार हैं, और मक्का के सरदार और जो कौम के खाते पीते और पेट भरे लोग हैं, खुशहाल लोग हैं, अब इनको भी आप छोड़ दीजिए, और हर उसको जो झुठलाता है, वह महिल हम कलीला, और इन्हें जरा सी देर की मोहलत दे दीजिए। महिल हम, इसके क्या मानी है कि ये लफ्ज जो है ये मोहलत से है, और मोहलत का वक्त मानी क्या होते हैं कि किसी को जो है वो थोड़ी देर की मोहलत दे देना, थोड़ी थोड़ा, जैसे कि जैसे उनको उनको छोड़ दिया जाए कुछ देर के लिए। वह महिल हूं, और इनको जो है वो मोहलत दे दीजिए। तो मोहलत कितनी देनी है? कलीला, थोड़ी सी। तो इससे मुराद ये है कि ये जो कुछ कर रहे हैं और ये जो कुछ आपको कह रहे हैं, इन्हें इसी हालत में रहने दें, आप जो है थोड़ी देर के लिए इनको बिल्कुल इग्नोर कर दें, जरा सा भी इनकी बातों को जो है वो आप असर ना लें। तो गोया के रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम को तसल्ली दी जा रही है, और झुटलाने वालों को सख्त धमकी दी जा रही है कि इनका मामला मुझ पर छोड़ दो, इन झुटलाने वालों का और खुशहाल लोगों का, अब मैं इनसे निमटूंगा। ये जो लफ्ज है ना, वजरनी वल मुकज्जिबीन वल नामती व महिलहुम कलीला, इसके मानी है कि अब इन सरकशों से आपको निमटने की जरूरत नहीं है, बस अब तबाही इनका इंतजार कर रही है, ये अजाब का इंतजार कर रहे हैं। इन्ना लदैना अनकालं जहीमा, बेशक हमारे पास है अनकालन, निकल, नून काफ लाम, ये कहते हैं बेड़ी को। कौन सी बेड़ी? जो जानवर, जिससे जानवर बांधा जाता है। आपने देखा है कभी जानवरों को जो जंजीरों से बांधा जाता है, तो जंजीरों से ताकि मजबूत बांधे जाएं और वो रस्सा तोड़ाकर जो है अपनी जंजीर तोड़ाकर भाग ना सके। बाजू का जैसे गर्दन में जंजीर डालकर जो है कील से बांध दिया जाता है ना, खूंटी से, बाजू का तो उनके पाँव में भी जंजीर डाल दी जाती है, हिल ना सके, इधर उधर ना हो सके। इसी तरह मुजरिम जो है, जो अल्लाह के नाफरमान है, अब उनके बारे में कहा जा रहा है कि इन मुजरिमों के लिए मेरे पास अनकाल है, क्योंकि दुनिया में इनके दिलों में अनकाल थी। किस चीज की अनकाल थी? कुफर की, शिर्क की, निफाक की, हसद की। दुनिया में इनके पास बेड़ियां थी, अब कयामत में भी हमने भी फिर इनके लिए लोहे की बेड़ियां जो है वो तैयार कर रखी हैं। जैसे इनके अमल थे, अब वैसे ही इनके लिए जो है वो सजा है। तो मामूली बात नहीं है, इनके लिए अनकाल है। फिर यहां पर एक और बात हमारे सामने आती है कि आपने पीछे भी पढ़ा ना कि सबऊना जिराआ, आपने पढ़ा ना पिछली सूरतों में कि सा सा 70 गज लंबी उनको जंजीरों में डाल दिया जाएगा, कहीं आता है कि उनकी गर्दनों में तौक जो है वो डाल दिए जाएंगे। तो تو یہ ساری باتیں کیوں ہیں کہ اللہ کے کلام کو سن کر وہ اپنی گردن موڑ لیتے تھے اور وہ اپنے جسم کو لے کر ادھر ادھر ہوتے تھے، تو اب سخت ترین جو سزا ہے اب اس سے ان کو جو ہے وہ دوچار ہونا پڑے گا. اور یہ جو ہے یہ جہنم کے عذاب کی یہاں پہ نشاندہی کی جا رہی ہے کہ ان کو جو ہے وہ بیڑیوں میں جکڑ دیا جائے گا، اور ایسے جکڑا جائے گا کہ یہ ہل بھی نہ سکیں گے. وہ جہیما اور بھڑکتی ہوئی آگ. اب آپ سوچیں کہ جہنم کا نام ہی بتایا جا رہا ہے کہ وہ جہیما ہے، کہ جہنم کیا ہے کہ وہ جلتی ہوئی آگ کا ڈھیر ہے، شدید آگ ہے جہنم کے اندر، اور دنیا کی آگ سے جہنم کی آگ کتنے درجے زیادہ ہے؟ 69. یہ حدیث سے پتا چلتا ہے. وطعاماً، اب کھانا کیا ملے گا ان کو؟ ذا غصتن وعذاباً علیما. وہ کھانا جو ہے حلق میں پھنسنے والا ہے، اور حلق میں پھنسنے کے ساتھ کیسا ہے؟ وعذاباً علیما، اور ان کے لیے تو دردناک عذاب ہے جو تیار کیا گیا ہے. تو کھانے کے لیے جو ہے غصہ کا لفظ استعمال کیا جاتا ہے. مفسرین کہتے ہیں کہ یہ اصل میں کہتے ہیں گلے میں جو ہے جیسے کسی کو پھندا لگ جائے نا گلے میں، تو اس کے لیے غصہ آتا ہے. تو کوئی لقمہ گلے میں اس طرح پھنس جائے کہ نہ نگلا جا سکے اور نہ ہی اگلا جا سکے، تو ایسے کھانے کو جو ہے پھر ذا غصہ، غصہ کہ وہ پھنسنے والا ہے. اچھا آپ دیکھیں کہ عام طور پر جو ہے کھانا جو گلے میں پھنستا ہے وہ کون سا کھانا ہوتا ہے؟ جو صحیح کھانا نہیں ہوتا، اچھا پکا ہوا نہیں ہوتا، یا یہ کہ جو ہے دل پسند نہیں ہوتا، جو اچھا نہیں لگتا. تو ایسا کھانا کیا کرتا ہے کہ ایسا محسوس ہوتا ہے کہ بس اب یہ تو گلے کے اندر ہی جو ہے وہ اٹک گیا ہے، اور اس کا روٹ کیا ہے؟ غین سواد سواد. تو اب وہ کھانا جو ہے ایسا کھانا ہے کہ لوگ نگل بھی نہیں سکیں گے. اور آپ جو ہے سورت غاشیہ میں بھی پڑھ چکی ہیں کہ وہاں پہ جو کھانا دیا جائے گا کیسا کھانا ہوگا، ہے نا، کہ ان کو جو کھانا دیا جائے گا، ہاں لا یسمن ولا یغنی من جو، تو جو کھانا ان کو دیا جائے گا وہ ایسا کھانا ہوگا کہ نہ ان کو موٹا کرے گا اور نہ ہی ان کی بھوک کو جو ہے وہ مٹائے گا. اب یہاں پہ کہا جا رہا ہے کہ ایسا کھانا ہے کہ نگلنا بھی چاہتے ہیں تو اس کو نگل نہیں سکتے. اس سے اندازہ کر سکتے ہیں کہ جہنم کا عذاب کتنا شدید ہوگا. اور کہیں کانٹے، ہے نا، کانٹے ان کو دیے جائیں گے، دریع، کہ ان کو جو ہے وہ کانٹے کھانے کو ملیں گے نا. اور آپ دیکھیں کہ کانٹے کو شک جو ہے وہ اپنی گلے سے اندر کر سکتا ہے؟ تصور بھی نہیں کر سکتے کہ کوئی کانٹا جو ہے انسان کے حلق سے جو ہے وہ نیچے چلا جائے. اور یہاں پہ کہا جا رہا ہے کہ ان کا کھانا اتنا شدید ہے. مفسرین کہتے ہیں کہ اس میں صرف کھانا ہی نہیں ہے، کھانے سے یا پانی سے گلے میں پھندا لگنا مراد ہے. غصہ کیا ہے؟ کھانے کا یا پانی کا گلے میں اٹک جانا اور اس کو نگل نہ سکنا. تو صرف ایسا نہیں ہے کہ کھانا اٹکے گا، پانی بھی اٹکے گا. کیوں؟ وہ غسلین ہوگا نا، وہ حمیم ہوگا. وَطَعَمَنْ ذَا غُصَّةٍ وَعَذَابٍ عَلِيمًا وَعَذَابًا عَلِيمًا، اور دردناک عذاب میں ہوں گے. تو یہاں سے جو ہے یہاں تک ہمیں کیا پتا چلتا ہے کہ اللہ کو جھٹلانے والے، اللہ کے رسول کو جھٹلانے والوں کا کیا انجام ہوگا. اور وہ دن اتنا شدید ہوگا کہ یوم ترجف الارض، کہ جس دن کانپے گی زمین. زمین کیا کرے گی؟ کانپنا شروع کر دے گی. اور آپ یہ بھی یاد رکھیں کہ زمین کا کانپنا جو ہے، ابھی زمین کیسی ہے ہمارے لیے؟ مہادہ ہے، بساتا ہے اور فجاجہ ہے، لیکن اس دن زمین جو ہے وہ پوری ہولناکیوں کے ساتھ جو ہے وہ کانپنا شروع ہو جائے گی. اذا رجت الارض رجا، اب پہلے بھی پڑ چکی ہے نا، کہ زمین کو ہلایا جائے گا، اور زمین کو بری طرح ہلایا جائے گا. زمین کانپے گی اور بری طرح کانپے گی. تو کسی چیز کو جنبش ایسے دینا کہ جھٹکے، زلزلے کی ابتدائی کیفیت. اب آپ دیکھیں کہ گاڑی چلا رہے ہوں اور ایک دم گاڑی جو ہے جھٹکے لینے شروع کر دے, ایک دم گھوم جائے, تو کیا حالت ہوتی ہے. تو اب یہ زمین جس پر ہم بڑے آرام سے چلتے پھرتے ہیں, اس دن کیا ہوگا کہ زمین بھی کانپے گی اور ول جبالو اور پہاڑ بھی. اور پہاڑ جب کانپیں گے تو کیا حال ہو جائے گا, وکانت الجبال کثیبا مہیلا, اور پہاڑ جو ہیں ہو جائیں گے ریت کے ٹیلے. کثیب کا لفظ جو ہے یہ استعمال کیا جاتا ہے ریت کے لیے, اور ریت بھی اب آپ دیکھیں کہ ریت کے ٹیلے, تو ریت بھی کیسی ہوتی ہے, ریت تو مختلف طرح کی ہوتی ہے کہ کبھی جو ہے ریت کے اندر صرف جو ہے کیا ہوتا ہے کہ جیسے سراب کہ دور سے وہ چمکتی ہوئی ریت لگتی ہے, کبھی کیا ہے کہ کثیب جو ہے بھربری اور گرنے پھسلنے والی ریت کا تودا, کہ آپ ریت پر کھڑے ہیں اور آپ پاؤں رکھتے ہیں ریت پر اور ریت ساتھ ہی جو ہے نا ریت ادھر ادھر ہوتی جا رہی ہے بھربری سی. تو ہوں گے پہاڑ, تو یہ جو جدر اور حمر اور ابید اور طرح طرح کے غرابیب جو کہ راسیات ہیں اور جبال ہیں, جبل کی جمع جبال, تو یہ بڑے بڑے پہاڑ اور ان کی چوٹیاں جو ہیں, اب کوہ ہمالیہ دیکھ لیں اور یہ جو ہیں جتنی بھی پہاڑی علاقے ہیں وہ سارے پہاڑ جو دنیا بھر کے ہیں وہ ہو جائیں گے کسیبن ریت کے ٹیلے, اور مہیلا, اور مہیلا کے معنی کیا ہیں کہ بالکل ہی بھر بھرے سے ہو جائیں گے, ذرا سا بھی ایسے نہیں ہے کہ وہ اپنی جگہ پر جو ہے وہ قائم رہ سکے. تو مہیلا کا لفظ جو ہے پھر اس کے معنی کیا ہیں کہ اس دن پہاڑ جو ہیں وہ اپنی جگہ سے ہل جائیں گے, اور اس کا روٹ ہے ہا یا لام, ہا یا لام, اور اس کے معنی ہوتے ہیں پھسلنا. تو ریت جو ہے پہاڑ ریت کے تودے بن جائیں گے, اور اس طرح کے تودے ہوں گے کہ آپ پاؤں رکھیں اور آپ پھسلتے چلے جائیں. تو کیسے پھسلنا, ریت یا مٹی کے تودے سے ریت کا اوپر سے نیچے کو پھسلنا, اور ہیل یا ہیال گری ہوئی ریت کو کہتے ہیں. وکانت الجبال کثیبا مہیلا, اب آپ دیکھیں کہ پہاڑوں پہ پاؤں رکھیں تو مشکل تو ہے لیکن چڑھا جا سکتا ہے, لیکن جب پہاڑ ریت کے تودے بن جائیں بھربھری پھسلنے والی ریت, بس ریت ہی بن گئے لگ رہے ہیں پہاڑ, اوپر پاؤں رکھیں گے تو ایسے کہ پھسلتے جا رہے ہیں اور گرتے جا رہے ہیں, تو اس دن وہ دن بڑا ہی شدید اور سخت دن ہوگا. انا ارسلنا الیکم رسولا, بے شک ہم نے بھیجا ہے آپ کی طرف رسول. اب رسول اللہ صلی اللہ علیہ وسلم جو ہیں ان کی بجائے کیا کیا جا رہا ہے, یہ آیت نمبر 15 سے 19 تک قریش کے لیڈروں کو مخاطب کیا جا رہا ہے کہ اے قریش کے لیڈروں ہم نے تمہاری طرف رسول بھیجا تھا. تو آیت نمبر 1 سے 14 تک کیا ہے, رسول اللہ صلی اللہ علیہ وسلم جو دائی تھے اور بہترین دائی, آپ کو جو ہے کہا جا رہا ہے کہ دعویٰ کرنے کے لیے آپ اپنے اندر وہ صفات پیدا کریں جس سے آپ دعویٰ کر سکیں, تو جس میں قیام اللیل ہے, قرآن کی تلاوت ہے, اور اللہ کا ذکر ہے, رات کا جاگنا ہے, اور اللہ کو اپنا وکیل بنانا ہے, اور اللہ تعالیٰ کی تسبیح جو ہے وہ کرنا ہے, اور جتنے بھی کافر جو کوشش کر رہے ہیں اس کو نظر انداز کرنا ہے, اور جو آپ کو کہا گیا وہ ہمارے لیے بدرجہ اولیٰ ہے کہ آج ہم میں سے جو لوگ بھی دعویٰ کا کام کرنا چاہتے ہیں تو پھر یہ کردار ان کو اپنے اندر پیدا کرنا چاہیے. دعویٰ کرنے کا شوق تو سبھی کو ہے, لیکن جب کام انبیاء والا کرنے اٹھے ہیں تو انداز بھی انبیاء والا ہمیں لینا پڑے گا, اس کے بغیر دعویٰ نہیں کر سکتے. اور دوسری عام بات جو اس میں یاد رکھنے والی ہے کہ ایک دعویٰ نوح علیہ السلام نے کیا, آپ نے دیکھا کتنا خوبصورت تھا وہ سبق بھی, پھر آپ نے جنوں کو بھی دیکھا, جن ہیں کیسے دعویٰ کیا ہے کہ کیسی میں میرے اوپر سورج جن کا بھی اتنا اثر ہوا ہے کہ میں سوچ رہی تھی کہ کتنی زبردست اللہ نے ان کو شعور دیا تھا کہ فوراً قرآن کو سننے کے ساتھ ان کی سوسائٹی میں اور ان کے گھروں میں اور ان کے اندر جو برائی پائی جاتی تھی فوراً تمیز ان کے اندر پیدا ہو گئی کہ یہ غلط ہے یہ صحیح ہے, افسرہ کر رہے ہیں, بات کر رہے ہیں, قوم کے اندر اٹھ کر کھڑے ہو گئے ہیں, اور اپنی پوری قوم کا ایک نقشہ پیش کیا انہوں نے کہ یہ اور یہ اور یہ ایسے وہ لوگ کرتے تھے. और अब इसके बाद जो है अब कुरैश के लीडरों को डायरेक्ट मुखातिब अल्लाह ताला कर रहे हैं आयत 15 से 19 तक कि हमने आपकी तरफ रसूल भेजा है, रसूलन हमने भेजा है, शाहिदन गवाही देने वाला, अलैकुम तुम पर। तो रसूल सल्लल्लाहु अलैहि वसल्लम को भेजने का मकसद क्या था कि आप जो हैं आपकी हैसियत गवाह की हैसियत है कि अल्लाह का कलाम इन लोगों तक आप पहुंचा दें। शोहदा जो है ये शाहिदन अलैकुम की वजाहत आप समझ सकती हैं, ले तकून शोहदा लन्नासी व यकून रसूल अलैकुम शहीदा, सूरत अल बकरा आयत 143। तो आपका काम क्या है, नेकी का हुक्म देना और बदी से मना करना। कमा अरसलना इला फिरऔना रसूला, जैसा भेजा था हमने फिरौन की तरफ एक पैगंबर को। कौन सा पैगंबर भेजा गया था, हजरत मूसा अलैहिस्सलाम। अब आप देखें कि मक्की दौर में जो है अब फिरौन का जिक्र है क्योंकि अहले मक्का सरदार थे, रसूल को झुटला रहे थे, तो इनका रवैया ऐसे ही था जैसे कि फिरौन का। और ये जो है मूसा अलैहिस्सलाम को फिरौन ने जितनी अजियतें दी और फिरौन के साथियों ने, तो रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम को भी अजियतें दी जा रही थी। आप पीछे सूरत सफ में भी पढ़ चुकी ना और पिछली सूरतों में कि मूसा अलैहिस्सलाम को बहुत सताया गया, तो कहा कि ए मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम आप भी ऐसे रसूल है अहले मक्का की तरफ, हमने मूसा अलैहिस्सलाम को रसूल बनाकर भेजा फिरौन और उसकी कौम की तरफ और उन्होंने इनकार किया। कैसे, फासाना फरमानी की उन्होंने, किसने, फिरौन और रसूला, फिरौन ने इस रसूल की नाफरमानी की। और कौन सा रसूल, हजरत मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम, फाखज़नाहु, बस हमने उसको पकड़ लिया। अब इसके माने क्या है कि जब फिरौन ने इनकार किया तो फिर अल्लाह ताला ने इसको जो है पकड़ा कि इस पर अपना अजाब नाजिल कर दिया। क्यों, अल्लाह की पकड़ जो है वो बड़ी ही शदीद होती है। तो अहले मक्का से कहा जा रहा है कि फिरौन के झुटलाने का क्या अंजाम हुआ कि वो पकड़ा गया, वो पानी की लहरों के सुपुर्द कर दिया गया और उसकी हुकूमत, उसका तख्त, उसके साथी पानी की तुगयानियों की नजर हो गए। तो ये अहले मक्का जो हैं जो झुटला रहे इनका भी यही हशर होगा। फाखज़नाहु अख़्ज़ं वबीला, बस हमने उनको पकड़ा, कैसी पकड़, वबीला, बड़े वबाल की पकड़, इबरतनाक। आप पढ़ चुकी हैं कि वबीला जो है किसे कहा जाता है, आप पीछे पढ़ चुकी हैं कि ये लफ्ज किसके लिए इस्तेमाल होता है, वाबिल, बारिश के लिए, ऐसी बारिश जिसके मोटे मोटे कतरे हो। हाँ, वाबिल आपने पढ़ा था ना, मोटे मोटे कतरों वाली बारिश। इसी तरह मैंने आपको बताया था कि वबील उस खाने को कहते हैं जो सीने में जो है वो जम जाए, है ना, भारी हो जाए। अब यहां पे कहा जा रहा है कि इनको जब हमने पकड़ा तो बड़े भारी अजाब से पकड़ा, बड़ी सख्त पकड़ थी, बड़ी गिरफ्त थी जो हमने इन पर की। फकैफा तत्तकूना, पस कैसे बचोगे, तत्तकूना ये तकवा के लिए भी लफ्ज इस्तेमाल होता है कि अल्लाह के डर से गुनाह छोड़ दिए जाएं, और वैसे इसके लफ्जी मानी क्या होते हैं, वकिया, बचना, बचना, जैसे किसी भी अजाब से, किसी मुसीबत से बचना। तो कैफा जो है ये कैसा है, इसमें जो है जैसे नफी के मानी भी हैं और इस्तफाम के मानी भी है कि नहीं बच सकोगे, नहीं बच सकोगे, और बस कैसे बचोगे, फकैफा तत्तकूना इन कफरतुम यौमा यजअलुल विल्दान नशीबा, बस कैसे बचोगे अगर तुमने कुफर किया, अगर तुमने इनकार किया, यौमन उस दिन से, कौन सा दिन, कयामत का दिन, और वो दिन इतना शदीद है, यजअलुल विल्दान नशीबा, जो विल्दान को भी शीबा कर देगा। वो लाम दाल वल्द इसम जिन्स है, और अब यहां पे विल्दान जमा इस्तेमाल हुआ है, बच्चों को क्या कर देगा, बूढ़ा कर देगा, तो वो बच्चों को भी बूढ़ा कर देगा। यहां पे ये बात बताई जा रही है, बच्चे कैसे होते हैं, जैसे उठती हुई जवानी, खूबसूरत, प्यारे, बहार, लेकिन ये कि आपने देखा होगा कि बाज बच्चे जो है वो छोटी उम्र में बड़े मेच्योर हो जाते हैं। क्यों, वो यतीम होते हैं, यतीमी उनको जो है ना वो बड़ा कर देती है, वक्त से पहले बड़ा कर देती है, मुसीबतें, परेशानियां। और आपने देखा होगा बहुत से बच्चों को बगैर जूते के ننگے پاؤں سڑکوں پر بھاگ رہے ہیں، گاڑیوں کے آگے پیچھے کھڑے ہوتے ہیں، گاڑیوں کو صاف کرنا چاہتے ہیں، اور جو ہے وہ کیا کرتے ہیں کہ محنت مزدوری کر رہے ہیں، دکانوں پر کھڑے ہیں، فیکٹریوں کے اندر ہیں، گاڑیوں کے نیچے گھسے ہوئے ہیں، گاڑیوں کو دھو رہے ہیں، ٹیکنیشین بن رہے ہیں، سیکھ رہے ہیں۔ تو کیونکہ معاش کی تنگی نے، باپ کے اٹھ جانے نے، یا معاش کے مسائل نے، یا ماں کے فوت ہونے نے، کچھ بھی سوسائٹی کے مسائل، لیکن انہوں نے ان کو جو ہے وقت سے پہلے جو ہے وہ بوڑھا کر دیا۔ کہ یہ کمائی تو بڑھاپے میں، بڑی عمر میں ہوتی ہے، چھوٹی عمر میں تو پڑھائی کی عمر ہوتی ہے نا۔ اسی طرح بعض عورتیں جوانی میں بوڑھی ہو جاتی ہیں، بیوہ ہو جاتی ہیں۔ تو یہاں پہ کہا جا رہا ہے کہ قیامت کا دن اتنا شدید دن ہوگا کہ اس دن کی شدت سے بچے بھی بوڑھے ہو جائیں گے۔ رسول اللہ صلی اللہ علیہ وسلم کو ابوبکر صدیق رضی اللہ عنہ نے ایک دفعہ دیکھا تو پوچھا کہ کیا بات ہے اللہ کے نبی صلی اللہ علیہ وسلم، میں دیکھ رہا ہوں کہ آپ دن بدن بوڑھے ہوتے جا رہے ہیں، کمزور ہوتے جا رہے ہیں۔ تو آپ نے کیا کہا تھا؟ سورت ہود، اور اس کی ہم نفس صورتوں نے مجھے بوڑھا کر دیا۔ اور بعض روایتوں میں آتا ہے کہ تکویر، انشقاق، انفطار، آپ نے اس طرح کی صورتوں کا نام لیا تھا۔ قرآن میں بوڑھے کے لیے 7 لفظ آئے ہیں، اور شیب، شیب کا مطلب ہوتا ہے سفید بالوں والا ہونا، شین یا با اس کا روٹ ہے، تیلوں کی چوٹیاں برف سے سفید ہو گئی، شابت رؤوس الاکام، تو سفید سر والا ہونا، تو شیب جو ہے یہ اس کی جمع ہے، جیسے بہت زیادہ کوئی بوڑھا ہو جائے۔ تو فکیف تتکون ان کفرتم یوم یجل الولدان شیبا، انسانوں میں سے بچے جو ہیں نا وہ بوڑھے ہو جائیں گے، پھر کیا ہوگا؟ السماء منفطر به کان وعده مفعولا، آسمان پھٹ جائے گا اس دن۔ اب بتایا جا رہا ہے کہ اس دن کی شدت کا حال یہ ہوگا کہ آسمان بھی اس کی شدت سے جو ہے نا وہ پھٹ جائے گا، اور پھٹنے کے لیے کیا لفظ ہے؟ منفطر به، اور فطر جو ہے اس کے معنی کیا ہوتے ہیں؟ اس کے معنی ہوتے ہیں کہ کسی چیز کا جو ہے وہ کس طرح سے پھٹنا، لمبائی میں یوں پھاڑنا کہ اس میں سوراخ ہو جائے، شگاف پڑ جائے، تراش خراش کرنا، فطور سوراخ شگاف کے لیے استعمال کیا جاتا ہے۔ تو اب یہاں پہ یہ کہا جا رہا ہے کہ اس دن یہ آسمان جو اتنا خوبصورت ہے، تو اس کے اندر جو ہے لمبائی کے رخ پر، یعنی بڑے پیمانے پر جو ہے نا وہ کیا ہوگا کہ دراڑے پڑ جائیں گی، آسمان پھٹ جائے گا۔ تو کہیں اللہ تعالی اس کے لیے منفطرم کا لفظ استعمال کرتا ہے، جیسے یہاں پہ تو منفطرم کہا، تکاد السماوات یتفطرن منہ، یہ بھی اللہ تعالی نے لفظ استعمال کیا ہے نا، یہ لفظ بھی استعمال کیا۔ اس سے کیا بات پتا چلتی ہے کہ اللہ تعالیٰ کبھی جو ہے وہ منفطرم، کبھی انفطرا، تو گویا کہ آسمان جو ہے وہ پھٹ جائے گا، ٹکڑے ٹکڑے ہوگا، کان وعدہ مفعولا، یہ ہے وعدہ اس کا جو پورا ہو کر رہے گا۔ کس وعدے کا ذکر ہے؟ قیامت کے وعدے کا ذکر، کہ لوگوں کو ان کے اعمال کی جزا یا سزا مل کر رہے گی۔ ان نہ تذکرہ، بے شک یہ ایک نصیحت ہے۔ اب بتایا جا رہا ہے کہ قرآن مجید جو ہے یہ ایک تذکرہ ہے، یہ حاضر ہی اشارہ ہے قرآن کی آیات کی طرف۔ اب قریش کو آخرت کی جب تذکیر سنائی گئی تو اب وہ لوگ کیا کر رہے تھے؟ وہ تو انکار ہی کر رہے تھے۔ تو رسول اللہ صلی اللہ علیہ وسلم سے کہا جا رہا ہے کہ قرآن مجید جو ہے یہ ایک تذکیر ہے، ایک یاد دہانی ہے، تاکہ لوگوں کے دل نرم ہوں، وہ دین کی طرف آئیں۔ فمن شاء اتخذ الى ربه سبیلا، پس جو چاہے اختیار کر لے اپنے رب کی طرف کا راستہ، اپنے رب کی طرف آنے کا وہ راستہ اختیار کر لے۔ بڑی خوبصورت آیت ہے، اس میں رسول اللہ صلی اللہ علیہ وسلم کو تسلی دی گئی ہے کہ ہم نے آپ کو رسول بنایا اور حجت تمام کر دی، اب آپ کی ذمہ داری ہے لوگوں تک دین کا پیغام پہنچائیں، اور پہنچانا آپ کا کام ہے۔ اگر لوگ اس کو قبول نہیں کرتے تو پھر جو ہے وہ کیا ہے کہ پھر ہم ہی ان سے نپٹ لیں گے، پھر ہم دیکھ لیں گے کہ کس نے میری طرف آنے کا راستہ اختیار کیا اور کس نے جو ہے وہ انکار کیا۔